यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म सुमिता लामा। शुरूमा प्रमुख समाचार। नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा संगठनात्मक व्यवस्था लगायत विषयमा छलफल, संघीय निजामती सेवा विधेयक र नेपाल नागरिकता दोस्रो संशोधन विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउन राष्ट्रिय सभाबाट स्वीकृति, गुल्मी जिल्लामा करिब 200 बस्ती बाढ़ी पहिरोको उच्च जोखिममा र कुपोषण र भोकमरीका कारण गाजामा 4 बालबालिका सहित 15 जनाको मृत्यु।
विदेश गए पनि चिन्ता किन गर्ने,
नेपाल टेलिकमको इन्टरनेशनल रोमिङ लिने,
जहाँ भए पनि पाउनु होस् हामी सँगै,
कल गर्नुस् डेटा चलाउनुस् संसारभरि सजिलै।
नेपाल टेलिकमको इन्टरनेशनल रोमिङ सेवा सुचारू गर्न #1415#7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। नेकपा एमालेको 9 केन्द्रीय कमिटिको आजको बैठकमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी संगठनात्मक व्यवस्था लगायत विषयमा छलफल भएको छ। एमाले केन्द्रीय कार्यालय ललितपुर च्यासलमा जारी दोस्रो दिनको बैठकमा उपाध्यक्ष विष्णु प्रसाद पौडेलको विधान संशोधन प्रतिवेदन र महासचिव शंकर पोखरेलको संगठनात्मक प्रस्ताव प्रतिवेदनमाथि 58 जनाले आफ्नो धारणा राखेको पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो। प्रतिवेदनमा अझै 77 जनाले आफ्नो धारणा राख्न बाँकी छ। प्रचार विभाग प्रमुख गौतमले आजको बैठकमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्किने विषय, पार्टी सदस्यता र संगठित सदस्यताको व्यवस्था गर्ने लगायत विषयमा धारणा राखेको गौतमले जानकारी दिनुभयो। प्रचार विभाग प्रमुख गौतमले बैठकमा सरकारको प्रभावकारिता, मूल्य वृद्धि लगायत विषयमा पनि केन्द्रीय सदस्यहरूले कुरा उठाएको जानकारी दिनुभयो। पूर्व राष्ट्रपतिको पार्टी सदस्यता नवीकरण र पार्टीमा प्रवेश गर्ने कुरालाई अधिकांश केन्द्रीय सदस्यले उठाएको पनि उहाँले जानकारी दिनुभयो। पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेर आजै बैठक समापन गर्नुहुने गौतमले बताउनुभयो। राष्ट्रिय सभाको आजको बैठकले संघीय निजामती सेवा विधेयक 2080 र नेपाल नागरिकता दोस्रो संशोधन विधेयक 2081 दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ। बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती नेउपानेले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त संघीय निजामती सेवा विधेयक 2080 दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भनी गर्नुभएको प्रस्ताव सभाको सर्वसम्मतिले स्वीकृत गरेको हो। विधेयकमा राष्ट्रिय सभाका 43 जना सांसदहरूले एकल र संयुक्त गरी 16 संशोधन प्रस्ताव दर्ता गराउनु भएको छ। यस्तै बैठकमा गृहमन्त्री रमेश लेखकले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त नेपाल नागरिकता दोस्रो संशोधन विधेयक 2081 दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भनी गर्नुभएको प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ। बैठकमा अध्यक्ष नारायण प्रसाद दाहालले राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिमा सांसद गोपाल भट्टराईलाई गर्नुभएको मनोनयनलाई सहमति प्रदान गरेको छ। यस्तै राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले उठाउनु भएको प्रश्नको जवाब दिनुहुँदै गृहमन्त्री रमेश लेखकले भूकम्प गएर पुनर्निर्माणको काम भइरहेका जिल्लाहरूमा भूकम्प पीड़ितका लागि तीव्र रूपमा स्थायी आवासको प्रबलीकरण, पुनर्निर्माण तथा पुनर्स्थापना गर्न सरकार सशक्त ढंगले लागिरहेको बताउनु भएको छ। मन्त्री लेखकले जाजरकोट भूकम्पका पीड़ित निजी आवास निर्माणका लागि हालसम्म 3,95,63,50,000 रूपियाँ वितरण भइसकेको जानकारी गराउनुभयो। यस्तै बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले सांसदहरूले उठाउनु भएको प्रश्नको जवाब दिनुहुँदै भेरी करिडोरको जाजरकोट डोल्पा खण्डमा पर्ने 13 पुलहरूमध्ये 5 पुल आगामी 2 वर्षभित्र सम्पन्न हुने गरी निर्माण भइरहेको जानकारी गराउनुभयो। मन्त्री दाहालले चालू आर्थिक वर्षदेखि शुरू भएको आगामी 3 वर्षभित्र रिजीगाड खोला, चुगाड खोला, उसुम खोला, गल्लीगाड खोला लगायतका 8 भेरी करिडोर अन्तर्गतका पुल निर्माण गरिने योजना रहेको बताउनुभयो। यसअघि बैठकमा सांसदहरूले जलवायु परिवर्तनले पारिरहेको प्रभाव, बाढ़ी पहिरोको क्षति, मधे सुक्खाग्रस्त बनिरहेको लगायतका विषयमा सरकारको ध्यान आकर्षण गराउनु भएको थियो। राष्ट्रिय सभाको अर्को बैठक यही साउन 11 गते आइतबार दिउँसो 1:15 बजे बस्नेछ। प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग सीडका अध्यक्ष चेन सियाओदोङ नेतृत्वको प्रतिनिधि मण्डलले आज शिष्टाचार भेट गरेको छ। प्रधानमन्त्री निवास बालुवाट चारमा भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध, अर्थ मन्त्रालयमा हिजो भएको द्विपक्षीय समझदारी र विगतमा दुई मुलुक बीच उच्चस्तरीय भ्रमणका अवसरमा भएका विकास सहकार्यका सम्झौताको कार्यान्वयन लगायत विषयमा विचार विमर्श भएको छ। प्रधानमन्त्री ओलीले नेपाल र चीनबीच लामो र मित्रवत सम्बन्धको चर्चा गर्दै नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको दोहोर्याउनुभयो। उहाँले हालैको आकस्मिक बाढ़ीका कारण ध्वस्त रसुवागढ़ी नाकामा आवश्यक संरचना निर्माणमा चीनले दिएको प्राथमिकताका लागि धन्यवाद दिँदै नेपाली पक्षबाट पनि आवश्यक तदारूकता दिइएको बताउनुभयो। प्रतिनिधि मण्डलले हिजो विकास साझेदारी चीनको सहयोगमा संचालित र आगामी दिनमा संचालन हुने परियोजनाका बारेमा उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलसँग छलफल गरेको थियो भने सोही अवसरमा चारवटा परियोजनाको समझदारी पत्रमा हस्ताक्षर भएको थियो। प्रतिनिधि सभा अन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको आज बसेको बैठकमा मीडिया काउन्सिल विधेयकमाथि संशोधनकर्ता सांसदहरूसँगको छलफल सकिएको छ। बैठकमा 16 जना संशोधनकर्ता सांसदहरूले पत्रकारिताको विकास र संरक्षण गर्ने नियमनकारी भूमिकामा विधेयक केन्द्रित हुनुपर्नेमा जोड़ दिनुभयो। बैठकमा सांसदहरूले विज्ञ सहितको स्वायत्त सिफारिश समिति मार्फत काउन्सिल अध्यक्षको नियुक्त हुनुपर्ने, गलत भ्रामक सूचना तथा समाचार प्रकाशन प्रसारण हुँदा जाँचबुझ गर्ने उजुरी डेस्कको व्यवस्था गरिनुपर्ने, पत्रकारिता गर्ने व्यक्तिको निश्चित योग्यता तोकिनुपर्ने लगायतका विषयमा संशोधन प्रस्ताव गर्नुभयो। यस्तै बैठकले गत आर्थिक वर्षमा विभिन्न निकायहरूलाई दिएको निर्देशनको कार्यान्वयनको प्रगति विवरण 7 दिनको समय दिइ माग गर्ने र मीडिया काउन्सिल विधेयकमा संसदमा विचाराधीन अन्य विधेयकसँग विषयहरू सम्बन्धित भए नभएको कुरालाई प्रष्ट पार्न संचार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन गरेको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले मानव अधिकारको प्रवर्धन गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानव अधिकार समितिको आज बसेको बैठकमा उहाँले राष्ट्रिय मानव अधिकार आयोगले दिएको सिफारिशलाई सरकारले प्राथमिकताका साथ कार्यान्वयन गर्ने बताउनुभयो। मन्त्री चौरसियाले मानव अधिकारसँग सम्बन्धित ऐन कानूनलाई समयानुकूल बनाउने प्रक्रिया अघि बढ़िरहेको र त्यसको कार्यान्वयन पक्षमा सरकारले ध्यान दिएको बताउनुभयो। बैठकमा आयोगका अध्यक्ष तपबहादुर मगरले मानवाधिकार कार्यान्वयनको क्षमता अभिवृद्धि गर्दै लैजानु पर्नेमा जोड़ दिँदै यसमा सरोकारवाला बीच सहकार्य आवश्यक रहेको बताउनुभयो। बैठकमा सांसदहरूले मानवाधिकारको व्यवहारिक कार्यान्वयन पक्ष निकै कमजोर रहेकोले नीति निर्माणमा तह गम्भीर बन्नुपर्ने र मानवाधिकार प्रवर्धनमा सरकार र आयोग प्रतिबद्ध हुनुपर्नेमा जोड़ दिनुभयो। महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवल किशोर शाह सुडीले वैदेशिक रोजगारीको सिलसिलामा शोषणमा परेका महिला श्रमिकहरूको उद्धारका लागि कूटनीतिक समन्वयको काम भइरहेको बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको आज बसेको बैठकमा मन्त्री सुडीले सामाजिक सुरक्षालाई प्रभावकारी बनाउन रोजगारीमा जाने श्रमिकहरूलाई कानूनी प्रक्रिया पूरा गरेर मात्र जान आग्रह गर्नुभयो। बैठकमा वैदेशिक रोजगार विभागका महानिर्देशक कमल प्रसाद भट्टराईले व्यक्तिगत र अवैध रूपमा विदेशी नै श्रमिक बढ़ी शोषित हुने भएकाले कानूनी तथा संस्थागत प्रक्रियाबाट मात्र जान सुझाव राख्नुभयो। बैठकमा सांसदहरूले गैर कानूनी एजेन्ट तथा मानव बेचबिखन रोक्न कानूनी व्यवस्था र यसको कार्यान्वयन मजबूत बनाउनु पर्नेमा जोड़ दिनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले जतिसक्दो छिटो 5G नेटवर्क सुचारू गर्न नेपाल टेलिकम र नेपाल दूरसंचार प्राधिकरणलाई निर्देशन दिनुभएको छ। मन्त्रालयमा आज नेपाल टेलिकम र नेपाल दूरसंचार प्राधिकरणको 2082-83 वार्षिक बजेट तथा कार्यक्रमबारे भएको छलफलमा मन्त्री गुरूङले 4G विस्तार व्यापक बनाउँदै 5G नेटवर्कको थालनी तत्कालै गर्न निर्देशन दिनुभएको हो। मन्त्री गुरूङले इन्टरनेट र टेलिफोनमा समस्या आउँदा सरकारको डिजिटल फ्रेमवर्कको उद्देश्य सार्थक हुन कठिन हुने, जनताले सेवाको भाव महसुस गर्नबाट वञ्चित रहने, डिजिटल सुशासन कायम गर्न चुनौती देखा पर्ने हुँदा दूरसंचार विस्तारमा ढिला सुस्ती नगर्न आग्रह गर्नुभयो। छलफलमा संचार सचिव राधिका अर्यालले नेपाल दूरसंचार प्राधिकरणले अनुगमनको पाटोलाई प्रभावकारी बनाउनु पर्ने अनुरोध गर्नुभयो। राष्ट्रपति रामचन्द्र पौडेलले नेशनल ल्याण्ड कभर म्याप 2020 तथा 2022 राष्ट्रिय भू ढकान नक्सा आज राष्ट्रपति भवन शीतल निवासमा सार्वजनिक गर्नुभएको छ। वन तथा वातावरण मन्त्रालय वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रद्वारा प्रकाशित सो भू क्षेत्र नक्सा केन्द्रका निर्देशक डाक्टर राजेन्द्र केसीले राष्ट्रपति पौडेललाई प्रदान गर्नुभएको थियो। सो अवसरमा राष्ट्रपति पौडेलले नक्सा र कागजमा भए जस्तै फिल्डमा पनि जंगल कायम हुनुपर्ने बताउनुभयो। प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइरालाको योगदानको स्मरण गरी 43औं बीपी स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइएको छ। बीपी स्मृति दिवसका सन्दर्भमा आज काठमाण्डुमा आयोजित कार्यक्रममा नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको राजनीतिक बीपी कोइरालाले अप्नाएको राष्ट्रिय नीतिको जगमा उभिएको बताउनुभयो। सभापति देउवाले जीवनभर देश र जनताका लागि सर्वस्व दिएर अविचलित रूपमा लोकतन्त्रको पक्षमा बीपी कोइराला उभिनु भएको स्मरण गर्नुभयो। बीपी स्मृति अस्पताल, बीपी स्मृति प्रतिष्ठान र कंग्रेसको खेलकुद विभागद्वारा आज संयुक्त रूपमा आयोजित कार्यक्रममा नेपाली कंग्रेसका नेता डाक्टर शेखर कोइरालाले जननायक बीपी कोइरालाको प्रजातान्त्रिक समाजवादको विचार नेपालमा मात्र नभई विश्वका लागि सान्दर्भिक भएको बताउनुभयो। नेपाली कंग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भिन्न पृष्ठभूमिबाट निर्माण भएको सरकारले जनताको इच्छा र चाहना अनुसार काम गर्नुपर्ने बताउनुभयो। नेपाली कंग्रेसका सह महामन्त्री डाक्टर प्रकाश शरण महतले देश र जनता बलियो हुनुपर्छ भन्ने मान्यता बीपीको रहेको धारणा राख्नुभयो। यस्तै बीपी स्मृति दिवसको अवसरमा आज बीपी आत्मवृत्तान्तका कथा अकथा पुस्तक सार्वजनिक गरिएको छ। साहित्यकार भुवन ढुंगानाद्वारा लिखित पुस्तक बीपीका पुत्र एवं नेपाली कंग्रेसका नेता डाक्टर शशांक कोइराला, पूर्व राजदूत एवं त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति प्राध्यापक डाक्टर केदार भक्त माथेमा, वरिष्ठ अधिवक्ता कृष्ण प्रसाद भण्डारी, राजनीतिक विश्लेषक प्राध्यापक डाक्टर सुरेन्द्र केसी, वरिष्ठ पत्रकार किशोर नेपाल लगायतले संयुक्त रूपमा सार्वजनिक गर्नुभयो। नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गर्नुभएको कोइरालाको जन्म 1971 साल भदौ 24 गते भएको थियो भने 2039 साल साउन 6 गते उहाँको निधन भएको थियो। 2015 सालको संसदीय निर्वाचनपछि 2016 साल जेठमा पहिलो निर्वाचित प्रधानमन्त्री बन्नुभएका बीपीले नेपाली साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान पुर्याउनु भएको छ। नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक कोइरालाका 1.5 दर्जन कृति प्रकाशित छन्। उहाँका 3 घुम्ती, मोदी आइन, हिटलर र यहुदी, सुम्निमा, नरेन्द्र दाई र बाबु आमा र छोरा गरी 6 उपन्यास प्रकाशित छन्। गृहमन्त्री रमेश लेखकले सरकार विपद प्रति कार्य, खोज उद्धार र राहत लगायत काममा अत्याधुनिक प्रविधि प्रयोग गर्ने अवस्थामा पुगेको बताउनु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल मानव रहित विमान ड्रोन संघ नेपाल ड्रोन संघ बीच आज मन्त्रालयमा भएको समझदारी पत्रमा हस्ताक्षर कार्यक्रममा गृहमन्त्री लेखकले विपद प्रति कार्यका क्रममा खोज उद्धार र राहत ड्रोन मार्फत पुर्याउन सकिने अवस्था रहेको बताउनुभयो। गृहमन्त्री लेखकले विपद प्रति कार्य र व्यवस्थापनका लागि सरकार र निजी क्षेत्र हातोमाले गरेर अगाडि बढ़ने काम भइरहेको बताउनुभयो। यसअघि मन्त्रालयले हेलिकप्टर एसोसिएशनसँग पनि विपद प्रति कार्यका लागि निशुल्क हवाई उद्धार लगायत विषय समेटेर समझदारी गरिसकेको छ। जंगली च्याउ खाएर रूकुम पूर्वमा एक बालकको मृत्यु भएको छ भने 3 जना बिरामी परेका छन्। जिल्लाको भूमे गाउँपालिका 5 सेराबाङकी 35 वर्षीय राजकुमारी सुनार, उनकी छोरी 9 वर्षीय आयुषा, 6 वर्षीय भाग्यरेखा, 3 वर्षीय छोरा योजन च्याउ खाएर बिरामी भएकोमा योजनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला अस्पताल सल्यानमा उपचारको क्रममा आज दिउँसो योजनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रूकुम पूर्वका प्रहरी नायब उपरीक्षक उमा शंकर प्रसाद यादव जानकारी दिनुभयो। राजकुमारी र छोरी भाग्यरेखाको अवस्था गम्भीर रहेकोले थप उपचारका लागि जिल्ला अस्पताल सल्यानबाट दाङ पठाइएको डीएसपी यादवले बताउनुभयो। सुनारका परिवारले शुक्रबार साँझ च्याउ खाएपछि बिरामी भएका थिए। बाँकीमा रासायनिक मलको प्रयोग घटाउँदै प्राङ्गारिक खेतीमा किसानलाई प्रेरित गर्न गडेउला प्रयोग गरी मल उत्पादनमा जोड़ दिन थालिएको छ। स्थानीय सरकारले पनि किसानलाई गडेउला खेतीका लागि तालिमसँगै प्राविधिक सहयोग गरिरहेका छन्। नेपालगंजबाट संवाददाता नवीन गिरीको रिपोर्ट।
राप्ती सोनारी गाउँपालिका वडा नम्बर 6 का बन्धुराम थारूले 2 वर्षदेखि गडेउला खेती गरिरहनु भएको छ। प्राङ्गारिक गडेउला मल उत्पादनका लागि तल्लीन थारू रासायनिक मलले माटोको उर्वरा शक्तिमा ह्रास ल्याउने भएकाले गडेउला मल खेतीका लागि उपयुक्त हुने बताउनुहुन्छ।
धेरै राम्रो हो यो काम। रासायनिक मलबाट यो माटोको उर्वरक शक्ति पनि कमजोर हुने, माटो बिगार्ने र उत्पादन पनि कम हुने, यो मलले उत्पादन पनि बढी हुने, राम्रो बालीहरू फल्ने, यो चाहिँ राम्रो हुन्छ।
राप्ती सुनारी गाउँपालिकाले प्राङ्गारिक मल उत्पादनका लागि गडेउला खेतीमा प्रोत्साहन गर्ने नीति लिएको छ। वडा नम्बर 6 का 10 किसानलाई गडेउला खेतीका लागि तालिम दिइएको थियो। तीमध्ये 3 किसानलाई आर्थिक र प्राविधिक सहयोग पनि गरिएको छ। वडा नम्बर 6 की वडा सदस्य लक्ष्मी थारू,
गडौला खेतीको लागि हामीले 10 किसानलाई तालिम गरायौं। त्यसमध्ये हामीले 3 किसानलाई गडौला खेतीको लागि व्यवस्थापन गर्नको लागि 2.5 लाख भौतिक संरचनाको लागि छुट्याएको थियौं।
गडौलाबाट मल उत्पादन र त्यसको प्रयोगबाट किसानले लाभ प्राप्त गरे कृषि उत्पादनमा परिणाम राम्रो आउने विश्वास गरिएको छ। प्राङ्गारिक मल उत्पादनमा राप्ती सुनारी गाउँपालिकाले तालिम र प्राविधिक सहयोग गरिरहेको छ। राप्ती सुनारी गाउँपालिकाका अध्यक्ष तप्त बहादुर पौडेल,
प्राङ्गारिक मल उत्पादनमा पालिकाले यसको प्राविधिक सहयोग गरिरहेको छ। सँगसँगै सदानन्द राधाकृष्ण गौशाला भनिन्छ, त्यो गौशालामा पालिकाले पूर्वाधारमा सहयोग गरिरहेको अवस्था पनि छ। मलमा अनुदानको व्यवस्थापन पनि गरिरहेको अवस्था छ।
कृषकहरूले उत्पादन गरेको प्राङ्गारिक मलको बजारीकरणका लागि पनि गाउँपालिकाले सक्दो सहयोग गर्ने जनाएको छ। प्रमुख प्रशासकीय अधिकृत दान बहादुर आईडी,
अवस्था प्रखण्डमा बजारीकरणका निमित्त गाउँपालिकाले सक्दो सहयोग गर्ने कुरामा अनुरोध गर्न चाहन्छु।
गडेउलालाई जैविक फोहोर खुवाएर मल बनाउनका लागि गडेउला पालन गर्ने कामलाई गडेउला खेती भनिन्छ। यस प्रविधिद्वारा तयार पारिएको मललाई नै गडेउला मल भनिएको हो। यसरी उत्पादित मलमा नाइट्रोजन, फस्फोरस र पोटासियमको मात्रा सन्तुलित रूपमा हुने र रासायनिक मल भन्दा कम लागत र खर्चमै तयार गर्न सकिन्छ। नवीन गिरी, रेडियो नेपाल, नेपालगंज।
गुल्मीमा करिब 200 बस्ती बाढ़ी पहिरोको उच्च जोखिममा रहेका छन्। जिल्ला विपद पूर्व तयारी तथा प्रतिकार्य योजना 2082 अनुसार जिल्लाका 200 जति ठाउँ बाढ़ी र पहिरोको जोखिममा रहेको तथ्याङ्क सार्वजनिक गरेको छ। जिल्ला विपद व्यवस्थापन समितिले जिल्लामा वर्षातको समयमा बाढ़ी र पहिरोबाट 22,000 भन्दा बढ़ी नागरिक प्रभावित हुने अनुमान गरेको छ। त्यस अन्तर्गत मुसिकोट नगरपालिकाका बाढ़ी पहिरोबाट जिल्लामा सबैभन्दा धेरै जोखिम अवस्था रहेको देखिएको छ। संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले विपदको समयमा सूचनाको महत्व सामान्य अवस्थामा भन्दा धेरै हुने हुँदा सूचनालाई भरपर्दो र विश्वसनीय बनाउन सम्बद्ध सबै पक्ष संवेदनशील र सक्रिय बन्नुपर्ने बताउनु भएको छ। विपद सूचना प्रणालीमा आवश्यक सुधारका पक्षहरूबारे समीक्षा गर्न संचार तथा सूचना प्रविधि मन्त्रालय र बीबीसी मीडिया एक्सनको संयुक्त आयोजनामा आज सम्पन्न कार्यशालामा सचिव अर्यालले विपदको पूर्व सूचना प्रसारणलाई प्रभावकारी बनाउन मन्त्रालयले समन्वय गर्ने बताउनुभयो। कार्यशालामा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, जल तथा मौसम विज्ञान विभाग लगायतका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाको सहभागिता रहेको थियो। कञ्चनपुरको कृष्णपुर नगरपालिकाले घर दैलोमै पुगेर स्वास्थ्य सेवा दिने गरी सञ्चालन गरेको नागरिकसँग मेयर कार्यक्रम प्रभावकारी बनेको छ। आर्थिक वर्ष 2081-82 मात्रै 32,000 भन्दा बढ़ीले यो सेवा लिएको नगरपालिकाले जनाएको छ। कञ्चनपुरबाट संवाददाता हरिश चन्द्र बागको रिपोर्ट।
कञ्चनपुरको कृष्णपुर नगरपालिकाले 3 सञ्चालन गर्दै आएको नागरिकसँग मेयर स्वास्थ्य कार्यक्रम प्रभावकारी देखिएको छ। नगर प्रमुखको नेतृत्वमा सञ्चालित यस कार्यक्रममा घर घरमै स्वास्थ्य कर्मी पुगेर स्वास्थ्य जाँच, परामर्श र आवश्यक औषधि वितरण गरिँदै आएको छ। कृष्णपुरका स्थानीय लाभग्राही नन्दराज भट्ट र तारादत्त भट्टले घरमै स्वास्थ्य कर्मी आएर चेक जाँच तथा परामर्श दिएको प्रति खुशी व्यक्त गर्नुभयो।
रोग छ, त्यस रोगको रोकथामको लागि सबै कुराको सल्लाह सुझाव सबै टिमले दिइरहेका छ। सुगर प्रेसर टाइम टाइममा चेक गर्नु होला, औषधि राम्रो नियमित खानु होला, निशुल्क औषधि पाइन्छ, निशुल्क उपचार हुन्छ भन्ने सल्लाह सुझाव दिइरहेका नगरपालिकाले बहुत बढिया काम गरेका छ हाम्रो यहाँ
निशुल्क औषधि दिने निशुल्क चेक गराउने बहुत बढिया मलाई फर्स्ट फर्स्टै मैले सुने हो
त्यहीका स्थानीय मानबहादुर लोहार र हिरादेवी लोहार पनि घरमै स्वास्थ्य सेवा पाएकोमा उत्साहित हुनुहुन्छ
पेसाब चेक गर्यो सुगर चेक गर्यो अस्पतालमा आएर दबाई लिनु भन्या छ अब जानु पर्ने हो
सोध्यो राम्रो पारी तिमीलाई के छ कसो छ तिमीलाई के परेशानी भयो हाम्रो अस्पतालमा आउनु हाम्रो डाक्टर साहब
आर्थिक वर्ष 2079-80 13,000 80-81 15,000 र 81-82 32,605 जना नागरिकले घरमै स्वास्थ्य सेवा पाएको नगरपालिका स्वास्थ्य शाखाको तथ्याङ्कमा उल्लेख छ नगर प्रमुख हेमराज ओझाले यो कार्यक्रम आफूले अघि सारेको राजनीतिक प्रतिबद्धता भएको बताउँदै भन्नुभयो
भने खाने सक्ने चाहिँ अस्पतालमा जाने प्रवृत्ति भयो नभए घरमै जडीबुटी गर्ने आयुर्वेदिक औषधि गर्ने धामी झाँक्रीमा भन्नुपर्ने देखिया हुनाले हामीले आएपछि कृष्णपुर नगरपालिकामा नागरिकसँग मेयर कार्यक्रम चलायौं र यो कार्यक्रम एकदम प्रभावकारी भएको छ
कृष्णपुर नगरपालिकाले घर दैलो स्वास्थ्य अभियानलाई आगामी दिनमा अझ प्रभावकारी बनाउँदै नगरवासीलाई स्वस्थ बनाउने लक्ष्य राखेको छ भने सर्वदंश उपचार केन्द्रको निर्माण कार्यलाई समेत तीव्रता दिइएको छ हरिश चन्द्र बाग रेडियो नेपाल कञ्चनपुर
डिभिजन वन कार्यालय पर्साले परटेवा सुगौली ओडा नम्बर 2 अतिक्रमणमा परेको जग्गा फिर्ता गरेर वृक्षारोपण गरेको छ स्थानीय साझेदारी वनको करिब 6 हेक्टर क्षेत्र सर्वसाधारणले अतिक्रमण गरेर खेती गर्दै आइरहेकामा फिर्ता गरेर विभिन्न 5 प्रजातिका 10,000 बिरूवा रोपिएको डिभिजनल वन अधिकृत मंजूर अहमदले जानकारी दिनुभयो गाजामा कुपोषण र भोकमरीका कारण 4 बालबालिका सहित कम्तीमा 15 जनाको मृत्यु भएको छ थकानका कारण चिकित्सक नर्स लगायत स्वास्थ्य कर्मीहरू पनि बेहोस हुने गरेका अन्तर्राष्ट्रिय संघ संस्थाहरूले जनाएका छन् यसैबीच गत 24 घण्टामा इजरायली सेनाको आक्रमणमा परि कम्तीमा 51 प्यालेस्टाइनीको मृत्यु भएको छ बेलायत सहित अन्य 27 देशहरूले गाजामा नागरिकहरू अत्यन्त पीड़ित भएको भन्दै तुरन्तै युद्ध अन्त्य गर्न आह्वान गरेका छन् उनीहरूले संयुक्त विज्ञप्ति प्रकाशित गरी गाजामा सहायता वितरण प्रणाली खतरनाक रहेको र खाना पानी सहित सहायताको पर्खाईमा रहेका नागरिकहरूको अमानवीय हत्याप्रति इजरायलको निन्दा गर्दै तुरन्तै युद्ध अन्त्य गर्न आह्वान गरेका हुन् भारतका उपराष्ट्रपति जगदीप धनखरले आफ्नो स्वास्थ्यलाई प्राथमिकता दिने भन्नुहुँदै आफ्नो पदबाट राजीनामा दिनुभएको छ उहाँले यस निर्णय मार्फत व्यक्तिगत स्वास्थ्य र भलाइमा ध्यान केन्द्रित गर्ने उद्देश्य राख्नु भएको छ धनखरले आफ्नो राजीनामा पत्र राष्ट्रपति द्रौपदी मुर्मूलाई सम्बोधन गर्दै पठाउनु भएको छ जसमा उहाँले स्वास्थ्यको हेरचाह र चिकित्सकीय सल्लाहको पालना गर्दै तत्काल प्रभावबाट उपराष्ट्रपतिको पदबाट राजीनामा दिने निर्णय गरेको कुरा उल्लेख छ रूपमा धनखरले सन् 2022 पदभार सम्हाल्नु भएको थियो र उहाँको कार्यकाल सन् 2025 थियो धनखरको राजीनामापछि उपराष्ट्रपतिको पदको रिक्तता भर्ने उद्देश्यले नयाँ चुनाव गरिनेछ अब आर्थिक समाचार भुवन आचार्यबाट
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
कृषि तथा पशुपक्षी विकास मन्त्रालयले गत आर्थिक वर्षमा 65% पुँजीगत खर्च गरेको छ मन्त्रालयले गरेका कामका बारेमा जानकारी गराउन सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका सहसचिव डाक्टर हरिबहादुर केसीले गत वर्ष मन्त्रालयले समग्रमा 84% प्रगति हासिल गरेको जानकारी दिनुभयो गत वर्ष 3,93,000 मेट्रिक टन रासायनिक मल खरिद गरी देशमा भित्रिएको र त्यसका लागि 27,36 करोड़ अर्थात कुल बजेटको 98% रकम खर्च भएको छ वर्षको थप 1,11,000 मेट्रिक टन मल आयात ढुवानी तथा भण्डारणको क्रममा रहेको मन्त्रालयले जनाएको छ 2082 असार मसान्तसम्ममा करिब 4,41,000 मेट्रिक टन रासायनिक मल बिक्री वितरण भइसकेको र हाल करिब 76,000 मेट्रिक टन मौजदातमा रहेको मन्त्रालयले उल्लेख गरेको छ सरकारले चालू आर्थिक वर्षका लागि रासायनिक मल किन्नका लागि 28,82 करोड़ रकम विनियोजन गरेको छ 2082 असार मसान्तसम्ममा दुग्ध विकास संस्थान तथा निजी दुग्ध उत्पादक कम्पनीहरूबाट अधिकांश दुग्ध किसानहरूको गत चैत्र मसान्तसम्मको बाँकी रहेको बकेउटा रकम भुक्तानी भइसकेको मन्त्रालयले उल्लेख गरेको छ प्लान्ट क्वारेन्टाइन कार्यालय काँकडभित्ताबाट गत आर्थिक वर्ष 2081-82 22,16,12,00,000 मूल्य बराबरका कृषिजन्य वस्तु निर्यात भएका छन् कार्यालयका सूचना अधिकारी चन्द्रेश्वर ठाकुरका अनुसार निर्यात हुने मुख्य वस्तुहरूमा अलैची चिया प्लाई तथा बेनियर अदुवा अम्लिसो लगायतका वस्तु रहेका छन् गत आर्थिक वर्षमा सबैभन्दा धेरै चिया 9 अर्ब 55,85,00,000, अलैची 6,59,20,00,000, प्लाई तथा बेनियर 3,85,71,00,000 र अम्लिसो 1,09,00,000,000 मूल्य बराबरको निर्यात भएको छ। गत एक वर्षको अवधिमा अदुवा 27,26,00,000, बन्दा 8,60,00,000, जडीबुटी 9,13,00,000, मसुरो दाल 9,07,00,000 बराबरको निर्यात भएको सूचना अधिकारी ठाकुरले जानकारी दिनुभयो। एक वर्षको अवधिमा पूर्वी नाकाबाट 3,46,01,66,000 मूल्य बराबरका कृषिजन्य वस्तुहरू आयात भएका छन्। नेपाली शेयर बजारको परिसूचक नेप्से सोमबार उच्च अंकले बढेको छ। यस दिन परिसूचक 21.76 अंकहरूले बढेर 2,892.72 बिन्दुमा कायम भएको छ। आइतबार परिसूचक 0 अंकले बढेर कारोबार उच्च रकमले बढेकोमा सोमबार कारोबार उच्च रकमले घटेको छ। सोमबार विभिन्न 311 कम्पनीहरूका 3,56,49,000 किता शेयरहरू 16,32,71,15,000 रूपियाँमा किनबेच भएका छन्। यस दिन सबै समूहका उपसूचकहरू बढेका छन्।
अब खेल समाचार अजय बमबाट।
साप U20 च्याम्पियनशीपमा उपविजेता भएको नेपाली टोली मंगलबार स्वदेश फर्किएको छ। टोलीलाई लिन अखिल नेपाल फुटबल संघ एन्फा केन्द्रीय सदस्य तथा महिला कमिटी संयोजक सरिला श्रेष्ठ मल्लिकु र प्रवक्ता सुरेश शाह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नु भएको थियो। नेपाली टोलीका मुख्य प्रशिक्षक एम प्रसाद गुरुङले साप महिला U20 च्याम्पियनशीपमा उपविजेता बन्नुको मुख्य कारण थकान भएको तर्क गर्नुभएको छ। निरन्तरको खेल तालिका र मुख्य खेलाड़ीको थकानलाई हारको प्रमुख कारणको रूपमा देखाउँदै प्रशिक्षक गुरुङले 5 खेल 24 घण्टाको फरकमा खेल्नु परेकोले खेलाड़ीहरूलाई विश्राम मिलेन, थकान धेरै भएको बताउनुभयो। प्रतियोगितामा भूटान र श्रीलंकालाई हराएको नेपालले बंगलादेशसँग दुवै खेलमा पराजित हुँदै उपविजेता सीमित भएको थियो। बंगलादेशको ढाका स्थित वसुन्धरा किङ्स एरिनामा सोमबार भएको लीग चरणको अन्तिम खेलमा घरेलु टोली बंगलादेशसँग नेपाल 4-0 गोलले पराजित भएको थियो। यो सँगै बंगलादेशले अपराजित रहँदै 18 अंकका साथ उपाधि हात पार्यो। बंगलादेशसँग 2 हार बिहोरेको नेपालले 6 खेलबाट 12 अंक पुर्याए। नेपालले लीग चरणमा श्रीलंकालाई समान 7 गोलले पराजित गरेको थियो। भूटानलाई 6-1 र 8-0ले पराजित गरेको, बंगलादेशसँग नेपाल 3-2ले पराजित भएको थियो। क्वालिटी काठमाडौँ स्कूल्स QSको आयोजनामा आगामी नोभेम्बरमा अन्तर स्कूल क्रिकेट प्रतियोगिता हुने भएको छ। मंगलबार पत्रकार सम्मेलनमा आयोजकहरूले जानकारी गराए अनुसार QS अन्तर स्कूल क्रिकेट प्रतियोगिताको पहिलो संस्करण आगामी नोभेम्बर 20 धुम्बराई क्रिकेट मैदानमा शुरू हुनेछ। प्रतियोगिताका सहभागीले आफ्नो स्कूलमा अध्ययनरत विद्यार्थीबाट छात्र तथा छात्रा जसलाई पनि टीममा समावेश गर्न पाउने व्यवस्था राखिएको आयोजकले जानकारी गरायो। प्रतियोगिताका खेलहरू 10 ओभरमा हुनेछन्। प्रतियोगितामा 16 टीमको सहभागिता हुने अपेक्षा गरिएको छ।
अब मौसम। आगामी 24 घण्टामा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुनुका साथै कोशी, बागमती र गण्डकी प्रदेशका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 31.3 डिग्री सेल्सियस, न्यूनतम 20.5 डिग्री सेल्सियस, काठमाडौँको अधिकतम 29.5 डिग्री सेल्सियस, न्यूनतम 20.8 डिग्री सेल्सियस, वर्षा 12.5 मिलिमिटर, पोखराको अधिकतम 31.5 डिग्री सेल्सियस, न्यूनतम 24.1 डिग्री सेल्सियस, वीरेन्द्रनगरको अधिकतम 33.4 डिग्री सेल्सियस, न्यूनतम 22.9 डिग्री सेल्सियस र दिपायलको अधिकतम 33 डिग्री सेल्सियस, न्यूनतम 24.8 डिग्री सेल्सियस। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा संगठनात्मक व्यवस्था लगायत विषयमा छलफल। संघीय निजामती सेवा विधेयक र नेपाल नागरिकता दोस्रो संशोधन विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउन राष्ट्रिय सभाबाट स्वीकृत। गुल्मी जिल्लामा करिब 200 बस्ती बाढ़ी पहिरोको उच्च जोखिममा र कुपोषण र भोकमरीका कारण गाँजामा 4 बालबालिका सहित 15 जनाको मृत्यु। हवस् त, साँझ 7 बजेको समाचार सकियो। अब 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।